आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जनुस प्रभु सत्य आत्मा पुनर्जीवित पारो, ममा शुद्ध हृदय श्री जनुस प्रभु सत्य आत्मा पुनर्जीवित पारो। मलाई तपाईको सामने पवित्र आत्मा बात नै जानो
श्रोता, आज पनि हार्दिक स्वागत छ तपाईहरूको आफ्नै कार्यक्रममा। साथै मेरो ख्रिष्ट अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा आज हामी भजन संग्रह 39-41 पदबाट अध्ययन गर्न गइरहेका छौं। 39 पदमा हामी सबभन्दा पहिले देख्नेछौ कि यो भजनले हामी कहाँ मानवताको कमजोरपन, व्यर्थताको र निर्बलताको प्रकट गर्दछ। यसले हाम्रो सामने मानव अस्तित्वको व्यर्थताको र अनिश्चयताको प्रस्तुत गर्दछ। मेरो मित्र, परमेश्वरसँगको सम्बन्ध भन्दा बाहेक यो जीवन वास्तवमा अर्थविहीन छ, अर्थहीन छ, बेकारको छ। अर्को शब्दमा, परमेश्वरको पुत्र येशु बेगर यो केही पनि होइन। एउटा गीत छ, येशु यो जीवन के हो र तपाईँ बिना येशु। भजन संग्रह 39:1 पदमा भनिएको छ, मैले भने म आफ्नो चालचलनमा सावधान रहनेछु र आफ्नो जिब्रोलाई पापबाट रोक्नेछु। दुष्टहरू मेरो सामुन्ने रहन्जेल म आफ्नो मुखमा मोहलो लाएर बस्नेछु। मित्र, यो भजन त्यस विषयसँग सम्बन्ध राख्छ जुन संसारका मानिसहरूसँग बात गर्दैन, किनभने उसले यसको त्यति धेरै बुझ्न सक्दैन। त्यसकारण म आफ्नो मुखमा महला लगाउनेछु। दुई पदमा भन्छन्, तर जब म मौन र शान्त बसे अनि असल कुरा पनि बोलिन, मेरो पीड़ा झन बढ़ेर आयो। तर दाऊद केही कुरा भन्न चाहे र अन्त्यमा उसले परमेश्वरको सामने आफ्नो हृदय खोल्छन्। अनि तीन पदमा भन्छन्, म भित्र मेरो हृदय सन्तापित भयो, जति सोचे त्यति नै म भित्र आगो दन्कियो, तब मैले मुख खोलेर भने। अहिले उसले परमप्रभु कहाँ आफ्नो मुख खोल्छन्। चार पदमा भनिएको छ, हे परमप्रभु, मेरो जीवनको अन्त देखाउनुहोस्, मेरो जीवनका अब कति दिन बाँकी छन् र मेरो जीवन कति क्षण भंगुर छ भनी मलाई जान्न दिनुहोस्। दाउदले मानिसको दुर्बलताको जान्दछ र सोध्दछ, जीवनको उद्देश्य के हो, त्यो कुन कुरो हो जुनले अस्तित्वको अर्थ दिन्छ। यो आज धेरै जवान मानिसहरूद्वारा सोधिने प्रश्न हो र तिनीहरू यो प्रश्न जोड़को आवाजसँग सोधिरहेका छन्। क्रिस्चियन परिवारबाट आउनेहरू पनि जीवनको अर्थ के हो, यो नै दाउदको पनि प्रश्न थियो। क्रिस्चियनहरू पनि त्यस्तो तरिकामा जिउन सक्छन् कि त्यहाँ जीवनको कुनै अर्थ छैन। यदि तपाईँ क्रिस्चियन आमा बुबा हुनुहुन्छ भने के तपाईँले आफ्नो जीवन त्यस तरिकामा जिइरहनु भएको छ जुनले तपाईँका बच्चाहरूलाई ख्रिष्टमा फर्काइरहेको छ, या ख्रिष्टतिर त के क्रिस्चियनहरूको नाउँ सुन्दै आफ्नो मुख फर्काउने बच्चा बनाइरहनु भएको छ, आफ्नो क्रिस्चियन आदर्श रहित जीवन देखाउनु भएर। मित्र, म तपाईँलाई भन्दछु, आज धेरै क्रिस्चियनहरूका छोरा छोरीहरू बच्चाहरू आफ्नो घरलाई छोडेर लावारिस खराब जीवन जिइरहेका छन्। किनभने तिनीहरूको सामने घटिया उदाहरणहरू नमूनाहरू राखिएको कारण। यिनीहरू मध्ये धेरैजना असल परिवारबाट आएका छन्। कमसे कम बाहिर देखावटी रूपमा तिनीहरू असल थिए, तर ती जवान बच्चाहरूले आफ्ना आमा बुबाका जीवनमा हेरे र भने तिनीहरूसँग कुनै अर्थ छैन। ओ, यो भजन समकालीन पीढ़ीहरूको निम्ति प्रासंगिक छ। दाउले प्रार्थना गरे, हे परमप्रभु, मलाई मेरो अन्तको र मेरो आयुको दिन कति छ सो जान्ने ज्ञान दिनुहोस्, मतलब मलाई जीवनको अर्थ र उद्देश्यको बताइदिनुहोस्। पाँच पदमा भन्छन्, तपाईँले मेरो जीवनकाल वित्ताभरको बनाउनु भएको छ, मेरो आयु तपाईँको दृष्टिमा केही पनि होइन, मानिसको जीवन एक मुठी सासमा मात्र अडेको छ। यो पद सेला शब्दसँग अन्त हुन्छ, मतलब ठेर, रोक, हेर र सुन, यसको बारेमा सोच। अनि छ पदमा भन्छन्, मानिस छाया जस्तै मात्र हिडुल गर्छ, त्यसले व्यर्थमा हलचल गर्दछ, त्यसले धन सम्पत्ति थुपार्छ, तर त्यो बटुल्ने को हुन्छ त्यसले जान्दैन। यो हामी मानव व्यर्थताको दुर्बलताको असल तस्विर देख्छौ। सात पदमा भनेको छ, अब हे परमप्रभु, म के को निम्ति प्रतीक्षा गर्दछु, मेरो आशा त तपाईमा नै छ। दाउद परमेश्वर कहाँ फर्के, मेरो आशा त तपाईमै छ। मेरो मित्र, यदि तपाईँ परमेश्वर कहाँ फर्कनुहुन्न भने तपाईँले जीवनको अर्थ पाउनुहुने छैन। आठ पदमा भनेको छ, मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्, मूर्खहरूका तिरस्कारको पात्र मलाई नबनाउनुहोस्। दाउद असल उदाहरण हुन चाहन्थे। अनि नौ पदमा भनेको छ, म मौन थिए, मैले आफ्नो मुख खोलिन, किनभने त्यो गर्ने तपाईँ नै हुनुहुन्छ। दाउदले आफ्नो विचारहरूको भीड कहाँ प्रकट गर्न व्यक्त गर्न चाहेनन्, किनभने तिनीहरू निराशवादी छन्। दश पदमा भनेको छ, तपाईँको प्रहार मबाट हटाउनुहोस्, तपाईँको हातको मुक्काबाट म पराजित भएको छु। उसले आफ्नो जीवनमा परमेश्वरको अनुशासनका महसुस गरिरहेका थिए अनि त्यो उद्देश्यको लागि थियो। ओ मेरो मित्र, हामीले जीवनको उचित दृष्टिकोणको पाउन कति आवश्यक छ। चिहा नै यसको अन्तिम लक्ष्य होइन, मृत्यु नै जीवनको अन्त होइन। माटोबाट तिमीहरू आयो, माटोमै मिल्नेछौ, यो आत्माको बारेमा बोलेको होइन। मानिसको आत्मा अमर छ, मानिस लामो यात्रामा निरन्तर गइरहेको छ, अनन्तकाल अगाडि छ। ओ, कस्तो प्रत्याशा त्यहाँ छ। अनि बाह्र पदमा भनिएको छ, हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, मददको लागि मैले गरेको क्रदन सुनिदिनुहोस्, मेरो आँसु त्यसै नटारिदिनुहोस्, किनकि मेरा सबै पुर्खाहरू जस्तै म एक प्रवासी हुँ, एउटा विदेशी झैं म तपाईसित बास गर्दछु। तपाईँ र म पनि यहाँ खाली परदेशी र प्रवासी मात्र हौं, हामी अनन्तकालतिर बढ़िरहेका छौं अनि सियोन देशतिरको यात्रामा हामी छौं, र हामी त्यस शहरको खोजीमा छौं जसको निर्माण गर्ने र बनाउने परमेश्वर नै हुनुहुन्छ। ओ, त्यो आशा आज हामीसँग हुने कति अद्भुत कुरा छ। भजनकार भन्छन्, मेरो आशा त तपाईँमा नै छ। अनि तेह्र पदमा भन्छन्, म विदा हुन अघि र मेरो नाम मेटिन अघि नै मबाट क्रोधको दृष्टि हटाउनुहोस् र म फेरि हर्षित हुन सकौं। यसको मतलब मलाई त्यस्तो जीवन जिउन योग्य बनाउनुहोस् जुनले मानिसहरूलाई अनन्तकालको बारेमा सोच्न लगाउनेछ। मलाई त्यस्तो जीवन जिउन योग्य बनाउनुहोस् जुनले मानिसलाई तपाईँबाट टाढा भौतारी जाने होइन तर तिनीहरू तपाई कहाँ खिचिन सकुन्। आज हामी धेरै गवाहीहरू सुन्ने गर्छौ, तर प्रश्न उठ्छ कि तिनीहरूको जीवन आफूद्वारा मानिसहरू प्रभु कहाँ खिचिरहेका छन् वा तिनीहरू परमेश्वरबाट दूर भौतारी गइरहेका छन् हाम्रो जीवनद्वारा। मलाई यो कुरामा निश्चय छ कि हाम्रा जीवनले निश्चय नै यी दुई मध्ये एउटा चाहिँ निश्चय नै गरिरहेको छ। त्यसपछि भजन संग्रह 40 अध्यायतिर पनि बढ़ौ। यो चाहिँ मसीहाको बारेमा भजन हो जुन ख्रिष्टको क्रुसीकरणको अगमबाडी गरिरहेको छ। यो भजन संग्रह 40 र 41 अध्यायले भजनहरूको उत्पत्ति खण्डको अन्त गर्दछ। तिनीहरूलाई मसीहाको बारेमा भजन अर्थात मेसाइनिक साम भनिन्छ, किनभने तिनीहरू नयाँ नियममा धेरै उद्धृत गरिएका छन् जुनले तिनीहरूलाई विशेष महत्वपूर्ण बनायो। भजन संग्रह 40 अध्यायको एक पदमा भनिएको छ, मैले धैर्य साथ परमप्रभुको प्रतीक्षा गरे, उहाँले म माथि दृष्टि गर्नुभयो र मेरो पुकार सुन्नुभयो। मित्र, भजन 39 अध्यायलाई पछ्याउने यो उचित भजन हो। यी सबै भजनहरू एक साथमा जान्छन्। त्यसको मतलब तपाईँले निरन्तरताको ध्यान गर्नुहुनेछ वा थाहा पाउनुहुनेछ। त्यहाँ कोही कोही छन् जसले विचार गर्दछन् कि यो भजनहरूले अफसालोमबाट भागी हिँड्दा दाउदको अनुभवहरूको व्यक्त गर्दछन्, अनि यो सही पोइन्ट पनि हो। तर यो भजन पटक पटक हिब्रूमा अति नै महत्वपूर्ण तरिकामा उद्धृत गरिएको छ। यो वास्तवमा मसीहा बारेको अर्थात येशु ख्रिष्टको सम्बन्धमा मेसाइनिक साम हो। यसले प्रकट गर्दछ कि ख्रिष्टको मृत्यु कति पनि हार थिएन, यो महान विजय थियो। जब उहाँले यो भन्नुहुन्छ पद एकमा यस प्रकार लेखिएको छ, मैले धैर्य साथ परमप्रभुको प्रतीक्षा गरे, उहाँले म माथि दृष्टि गर्नुभयो र मेरो पुकार सुन्नुभयो। उहाँले क्रुसबाटको आफ्नो पुकारको संकेत गरिरहनु भएको थियो। अनि दुई पदको कुरा हामी पढौं, उहाँले मलाई सर्वनाशको खाडल र हिले धापबाट निकाल्नुभयो, उहाँले मेरो खुट्टा चट्टानमाथि बसाल्नुभयो र मलाई उभिन दुई स्थान दिनुभयो। ख्रिष्टको यातना र मृत्यु एक प्रकारको सत्यनाशको खाडल समान थियो। हामी वर्णन गर्न सक्दैनौ कि क्रुसमा ख्रिष्टको मृत्यु कति धेरै भयानक वास्तवमा थियो। अनि तीन पदमा भनिएको छ, उहाँले मेरो ओठमा एउटा नयाँ गीत राखिदिनुभयो। हाम्रा परमेश्वरका प्रशंसाको एउटा गीत, धेरैले यो देख्नेछन् र डराउनेछन् र परमप्रभुमा भरोसा राख्नेछन्। यो पदले नयाँ गीतको उल्लेख गर्दछ र हामीले अघि नै नयाँ गीतको बारेमा पढ़िसकेका छौं। यो उद्धारको गीत हो। धेरैजना यो देखेर डराउनेछन् र परमप्रभुमा भरोसा राख्नेछन्। तिनीहरूले के देख्न गइरहेका छन् त? तिनीहरूले प्रभु येशु ख्रिष्टको मृत्यु पुनरुत्थानको देख्न गइरहेका छन्। अनि चार पदमा भनिएको छ, त्यो मानिस धन्यको हो जसले परमप्रभुमा आफ्नो भरोसा राख्दछ, जसले अभिमानीहरूतिर हेर्दैन न त तिनीहरूतिर जो झुट्टा देवहरूपट्टि लाग्छन्। हाम्रा प्रभु येशु ख्रिष्ट ती मानिसहरूको उदाहरण हुनुहुन्छ जसले परमेश्वरमा विश्वास र भरोसा राख्छन्, जसले घमण्डले आदर गर्दैनन् र जो झुट्टाहरूको भौकाउमा लाग्दैनन्। पाँच पदमा भनिएको छ, हे परमप्रभु मेरो परमेश्वर, तपाईँले गर्नुभएका अचम्मका कामहरू धेरै छन्। तपाईँले हाम्रा निम्ति गर्नुभएका योजनाहरू तपाईँको अघि कसैले वर्णन गर्न सक्दैनन्। मैले तिनका बारेमा वर्णन गर्न चाहे भने पनि ती घोषणा गर्न सक्नुभन्दा धेरै हुन्थे। ओ मित्र, क्रुसले हाम्रो निम्ति परमेश्वरको प्रेमको कति धेरै प्रकट गर्दछ। अहिले निम्न पदहरू हिब्रूको पुस्तकमा उद्धृत गरिएका छन्। 6-9 पदमा भनिएको छ, बलिदान र भेटी तपाईँले चाहनु भएन, तर मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ। होम बलि र पाप बलिको माग तपाईँले गर्नु भएन, तब मैले भने म यही छु, म आएको छु। धर्मशास्त्रमा मेरो विषयमा यस्तै लेखिएको छ, हे मेरा परमेश्वर, तपाईँको इच्छा बमोजिम गर्न म चाहन्छु। तपाईँको व्यवस्था मेरो हृदयभित्र छ। म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु, मेरा ओठहरू म बन्द गर्दिन। हे परमप्रभु, तपाईँलाई यो थाहा होस्। मानिसको व्यर्थताको सूचित गर्ने अघिल्लो भजन 39 अध्यायलाई पछ्याउने यो अद्भुत भजन हो। पहिलो खण्डमा भनिएको छ, बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ। अहिले यो हिब्रू 10:5 पदमा कसरी उद्धृत गरिएका छन् त? त्यसको ध्यान दिनुहोस्। यहाँ भनिएको छ, यसकारण संसारमा आउनुहुँदा उहाँले भन्नुभयो, बलिदान र भेटी तपाईँले चाहनु भएन, तर मेरो निम्ति एक शरीर तयार पारदिनुभयो। अहिले एक मिनट पर्खनुहोस्, के यो उचित तरिकामा उद्धृत गरिएको हो र? जस्ताको तस्तै बाइबलका आलोचकहरू भन्छन्, हेर यहाँ त्रुटि छ, बाइबलमा आपसमा खण्डन छ। भजन संग्रह 40:6 पदले भन्छ, मेरा कानहरू तपाईँले खोलिदिनु भएको छ, अनि यहाँ हिब्रू 10:5 भन्छ, मेरा निम्ति एउटा शरीर तयार पारदिनुभयो। मित्र, पवित्र आत्मा बाइबलको लेखक हुनुहुन्छ। उहाँले पुरानो नियम र नयाँ नियम लेख्नुभयो। उहाँले दुवै भजनहरू र हिब्रूको पुस्तक लेख्नुभयो र उहाँसँग आफ्नो लेखाईलाई बदल्ने बिल्कुल पूर्ण अधिकार छ। तर जब उहाँले यो गर्नुहुन्छ, त्यस सधैँ असल कारण छ। अहिले यसको पृष्ठभूमिलाई विचार गरौं। प्रस्थान 21 अध्यायमा स्वामीहरू र दासहरूको सम्बन्धमा व्यवस्था छ। यदि कुनै मानिस अर्को मानिसको दास बने र निश्चित अवधिको अन्त्यमा उनी स्वतन्त्र भएर जान सक्थे। मानिलियौ उसको दासत्वको सेवाको अवधिमा कुनै एकजना व्यक्ति दासिनीलाई भेटे र तिनीहरू प्रेममा फसे र विवाह गरेर बच्चाहरू पनि पाए। अब जब त्यस मानिसको दासत्वबाट स्वतन्त्र भएर जाने समय भएपछि ऊ त्यहाँबाट जान सक्थे, तर उसका पत्नी र उसका बच्चाहरू उसँग जान सक्दैनथे किनभने तिनी दासिनी थिइन्। अब यो मानिस के गर्न सक्थे? उसले निर्णय गर्न सक्थे। उसले आफ्नो स्वामीलाई, मालिकलाई र आफ्नो पत्नी बाल बच्चालाई प्रेम गरेकोले गर्दा ऊ त्यहाँबाट छोडेर जाने छैन। अब त्यस स्थितिमा प्रस्थान 21 अध्यायको 6 पदमा भनेको छ, त्यसको मालिकले त्यसलाई परमेश्वर कहाँ ल्याओस् र त्यसलाई ढोका कि ढोकाको संघारमा ल्याएर त्यसको कान सुतारीले छेडोस्, त्यसपछि त्यसले सधैँभरिलाई त्यो मालिकको सेवा गरोस्। भजनकारले यो प्रथालाई संकेत गरिरहेका छन्। जब उसले भन्छ मेरा कानहरू तपाईँले छेडिदिनु भएको छ, जब प्रभु यो संसारमा आउनुभयो के उहाँको कान सुतारीले छेडिएको थियो? अह, उहाँलाई शरीर दिइएको थियो, उहाँले आफैमाथि हाम्रो मानवताको लिनुभयो, उहाँ आफैलाई हामीसँग पहिचान गर्नुभयो र उहाँ सेवक दास बन्नुभयो र उहाँ बलिदान बन्नुभयो। बलिदान र अन्न बलिमा तपाईँ प्रसन्न हुनुहुन्न। परमेश्वर पुरानो नियममा सबै पशु बलिदानहरूमा प्रसन्न हुनुहुन्न थियो, तर तिनीहरूले प्रभु येशु ख्रिष्टको बलिदानको औलाउँथ्यो। अहिले यस विषयमा यसया के भन्छन् त्यसको ध्यान दिनुहोस्। यसया 50 अध्यायको 5 पदमा परमप्रभु परमेश्वरले मेरा कान खोल्नु भएको छ र म बागी भइन पछि पनि हटिन। यो पद सेवक दास ख्रिष्टको दमनको अगमबाडी गरिरहेको छ जो पृथ्वीमा आउनुहुने थियो। जब प्रभु येशु ख्रिष्ट पृथ्वीमा आउनुभयो र क्रुसमा जानुभयो, उहाँको कान खोलिएको थिएन वा छेडिएको थिएन, उहाँलाई शरीर दिइएको थियो र त्यो शरीर क्रुसमा टाँगियो। मेरो मित्र, उहाँले हातमा काँटीले छेडिएको डाम लिएर महिमित शरीरमा स्वर्गीयमा फर्किजानुभयो, अनि उहाँले यो काँटीले छेडिएको डाम पूरा अनन्त कालभरि बोक्नुहुनेछ ताकि उहाँको सामने निष्कोट निष्कलंक पेश हुन सकौं। देख्नुभयो, उहाँले कान सुतारीले छेड्नुभन्दा धेरै ठूलो कुरा गर्नुभयो। उहाँले आफ्नो शरीरलाई क्रुसमा टाँगिनलाई दिनुभयो किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो र हामी बेगर स्वर्गीयमा फर्किनु हुन्नथ्यो। मित्र, यो अद्भुत मसीह बारेको भजन हो जुनले प्रभु येशु ख्रिष्टको क्रुसीकरणको प्रकट गर्दछ किनभने उहाँले हामीलाई प्रेम गर्नुभयो। त्यसपछि 41 अध्यायतिर पनि लागौं। यसको मुख्य विषय हो यो मसीहा बारेको भजन जुनले यहुदाको धोका वा विश्वासघातको अगमबाडी गर्दछ। यो मसीह बारेको भजन मेसाइनिक साम सम्भवत त्यस समयमा लेखिएका थिए जब उसलाई अहितोपोलद्वारा विश्वासघात गरियो जो उसको विश्वासयोग्य सल्लाहकार थिए। अहितोपोल दाउदका पुत्र अब्सालोमतर्फ लागे जब अब्सालोमले उसको पिताको विरूद्ध विद्रोहको अगुवाई गरेथे। अन्त्यमा दोस्रो समूहले 17 अध्याय 23 पद अनुसार आफैलाई फाँसीमा चढ़ाएर आत्महत्या गरे। अहितोपेलले ख्रिष्टको विश्वासघाती यहुदा इस्करियोतको पूर्ण सूचित गर्दछ। 41 अध्यायको 1 पदमा भनिएको छ, त्यो धन्यको हो जसले निर्धारको फिक्री गर्दछ, दुःखको दिनमा परमप्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ। यो अध्याय धन्य शब्दले आरम्भ हुन्छ र धन्य शब्द सहित अन्त हुन्छ। यो अध्याय यस कथनसँग आरम्भ हुन्छ, त्यो धन्य हो जसले निर्धारको चिन्ता गर्दछ, र यो अध्याय यस कथनसँग अन्त हुन्छ। इसरायलका परमेश्वर परमप्रभु धन्यको हुनुहुन्छ। यो धन्य शब्दको हामीले पहिले देखिसकेका छौं जुनको अर्थ हो ह्याप्पी, प्रसन्न, हर्षित, खुशी। यसरी भजन संग्रहको उत्पत्ति खण्ड जुन 1 अध्यायदेखि 41 अध्यायसम्म हो प्रसन्न, हर्षित, खुशी अर्थात ह्याप्पीसँग आरम्भ हुन्छ र ह्याप्पी शब्दसँगै अन्त हुन्छ। अहिले यो खण्डको ध्यान दिनुहोस् कि कसरी यो मसीहा सम्बन्धको भजन अर्थात मेसाइनिक साम बन्दछ त। 9 पदमा भनिएको छ, मैले भरोसा गरेको मेरो परम मित्र समेत जसले मेरो रोटी खान्थ्यो त्यसले मेरो विरूद्धमा लात उठाएको छ। येशूले यो पदलाई यहुदा इस्करियोतीको सन्दर्भमा उद्धृत गर्नुभएको थियो। युहान 13:18 पदमा भनिएको छ, म तिमीहरू सबैको विषयमा भन्दिन, मैले छानेका जातिलाई म चिन्छु, तर धर्मशास्त्र पूरा होस् कि मेरै रोटी खानेले म माथि आफ्नो लात उठायो। यो पद यहुदामा पूरा भयो जसले प्रभु येशूलाई धोका दियो। पत्रुसले पनि यसको प्रेरित 1:16 पदमा संकेत गर्दछन्, ए भाई हो, धर्मशास्त्र पूरा हुनै पर्थ्यो जुन कुरो येशूलाई पक्रिनेहरूका अगुवा हुने यहुदाको विषयमा पवित्र आत्माले दाउदको मुखबाट अघिबाटै बोल्नु भएको थियो। हामीसँग यहाँ केही अरू कुरा छ। 10 पदमा भनिएको छ, तर हे परमप्रभु, म माथि कृपा गर्नुहोस्, मलाई खड़ा गर्नुहोस् र म तिनीहरूसँग बदला चुकाउन सकौं। यो पद प्रभु येशु ख्रिष्टको पुनरुत्थानको संकेतको पद हो। मलाई उठाउनुहोस् र म तिनीहरूलाई बदला लिनेछु। यो उत्पत्ति खण्डको भजनमा हामीले ख्रिष्टको मृत्यु र उहाँको पुनरुत्थानको देख्यौं, तर म केही त्यस्तो अचम्म पार्ने तर स्पष्ट कथन बनाउँछु। ख्रिष्टको मृत्युले कसैलाई पनि उद्धार गर्दैन, बरु यो उहाँको मृत्यु र पुनरुत्थानले उद्धार गर्छ। पाउले स्पष्ट रूपमा सुसमाचारको पहिलो कोरन्थी 15:3-4 पदमा परिभाषा दिन्छन्, किनभने सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिए जो मैले पाएको पनि थिएँ, अर्थात धर्मशास्त्र अनुसार कसरी ख्रिष्ट पापको निम्ति मरे गाडिए र धर्मशास्त्र अनुसारै तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो। प्रभु येशु ख्रिष्टको पुनरुत्थान बेगर त्यहाँ सुसमाचार छँदै छैन। प्राय सबैसँग प्रभु येशुको बारेमा विचार धारणा थियो। येशुले आफ्नो चेलाहरूलाई सोध्नुभयो, मती 16:13-16 पदमा, मानिसहरूले मानिसको पुत्रलाई को भनी भन्दछन्? तिनीहरूले भने, कसैले बप्तिस्मा दिने युहान, कसैले एलिया र अरूहरूले यर्मिया, अगमवक्ताहरू मध्ये कुनै एक भनी भन्दछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर तिनीहरू चाहिँ म को भनी भन्दछौ? सिमोन पत्रुसले जवाब दिएर भने, तपाईँ जीवित परमेश्वरको पुत्र ख्रिष्ट हुनुहुन्छ। हजुर, तपाईँ ख्रिष्ट को हुनुहुन्छ भनी सोच्नुहुन्छ। धेरै आधुनिक नाटककारहरूले प्रभु येशूलाई या त क्रुसमा या चिहानमा छोड्छन्। थोमस जेसनफनले प्रभु येशू ख्रिष्टको बारेमा आफ्नो नैतिक शिक्षामा चिहानमा छोडे। उसले आफ्नो पुस्तकको चिहानमा चिहानको ढोका ठूलो ढुङ्गाले थुनिराखेको अवस्थामा अन्त गरे। त्यहाँ कति पनि सुसमाचार छैन। ढुङ्गा गुडाएको थियो र प्रभुले चिहान छोड्नुभयो। उहाँ मृत्युबाट ब्युति उठ्नुभयो। उहाँको पुनरुत्थानको कारण हामी भन्न सक्छौ। 13 पदमा भनेको छ, इसरायलका परमेश्वर परम प्रभुको सदा सर्वदा प्रशंसा होस्, आमिन अनि आमिन। यो पद दुईपल्ट आमिन शब्द सहित अन्त हुन्छ। आमिन आमिन, यसको मतलब हो परमेश्वरले हाम्रो उद्धारको निम्ति अन्तिम कुरा पूरा काम गर्नुभयो। जब ख्रिष्ट मृत्युबाट पुनः ब्युति उठ्नुभयो र स्वर्गारोहण हुनुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान भएर बस्नुभयो, ख्रिष्टले हाम्रो निम्ति उद्धारको काम पूरा गर्नुभयो। यसमा तपाईँले केही कुरा पनि थप्नु पर्दैन, तर पुनरुत्थान बेगर सुसमाचार हुँदैन। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।